यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन। योग्यता क्षमता र विज्ञताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न 5 विद्यार्थी संगठनको प्रधानमन्त्री शेरबहादुर देउवासँग माग। नेपालमा आज थप 3106 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 23 जनाको मृत्यु। 1916 जना संक्रमण मुक्त। र अफगानिस्तानमा तालिबान विद्रोही समूहले 3 मुख्य शहर नियन्त्रणमा लिने कोशिश गरेपछि सेना र तालिबान बीच झडप। समाचार अब विस्तारमा। जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ। जसपाले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार यादव सर्वसम्मतिले दलको नेता छानिनु भएको हो। नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डाक्टर बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्र राय यादव हुनुहुन्थ्यो। निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिकता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक आज बसेको हो। 5 विद्यार्थी संगठनले राजनीतिक भाग बण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन्। 5 विद्यार्थी संगठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धा मार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन्। विद्यार्थी संगठनले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टाचार र अनियमितता भएको भन्दै त्यस्ता नियमितता गर्ने उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानको समस्या समाधान गर्न माग गरेका छन्। नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएको व्यतिथिका विरूद्धमा विद्यार्थीको आन्दोलन चलिरहेकाले जायज मागलाई सम्बोधन गरी परीक्षा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग गरिएको जानकारी दिनुभयो। यस्तै 5 विद्यार्थी संगठनले दार्चुलामा तुइन चुडिएर युवा बेपत्ता भएको घटनाको सत्य तथ्य बाहिर ल्याउन समेत प्रधानमन्त्रीसँग माग गरेका छन्। भेटमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रंजीत तामाङ, अनेरा सोब्युका अध्यक्ष सुदेश प्राजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूप नारायण श्रेष्ठ, अखिल छैठोका अध्यक्ष विमल पोखरेल लगायतको सहभागिता रहेको थियो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बालुवाटारमा आज भएको भेटवार्तामा सरकार विस्तार र देशको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले गल्ती महसुस गरेर पार्टीमा आए स्वागत गरिने तर नआउनेहरू छुट्दै जाने बताउनु भएको छ। नेकपा एमाले काठमाण्डु जिल्ला कमिटी बैठकमा आज अध्यक्ष ओलीले पार्टी नेता कार्यकर्तालाई स्वार्थमा नलागि उपयुक्त ढंगले पदको बाँडफाँड गरेर एकताबद्ध हुन निर्देशन दिनुभयो। अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई स्वार्थभन्दा माथि उठेर विचारमा केन्द्रित हुन पनि सुझाव दिनुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गलत प्रवृत्तिका विरूद्धमा दृढ़ताका साथ उभिन विद्यार्थी संगठनलाई निर्देशन दिनुभएको छ। अनेरा सोब्यू केन्द्रीय कमिटिद्वारा आज काठमाण्डुमा आयोजित अखिल फोर्स वृहत भेलामा वरिष्ठ नेता नेपालले निरंकुश र स्वच्छचारी प्रवृत्ति नियन्त्रणका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभयो। लोकतान्त्रिक आन्दोलनको प्रभावलाई ठीक बाटोमा ल्याउने काममा सर्वोच्च अदालतबाट भएको निर्णयप्रति सम्मान व्यक्त गर्नुहुँदै पूर्व प्रधानमन्त्री नेपालले प्रतिनिधि सभाका सदस्यहरूले संविधान र लोकतन्त्रको रक्षा गर्न खेलेको भूमिकाले आगामी दिनमा जाल झेल र षड्यन्त्र गरेर प्रतिनिधि सभा विघटन गर्ने दुष्प्रयास कसैले गर्न नसक्ने बताउनुभयो।
त्यो देशको हितमाथि कुठाराघात गर्ने र देशको अखण्डतामा आँच पुर्याउने कुनै पनि प्रवृत्ति छ भने त्यसलाई कुनै हकमा छुट दिन सकिँदैन। हामीले रगत पसिना बगाएर ल्याएको संविधान, यो संविधानको मर्यादाको रक्षा गर्छौ हामी। यो संविधानलाई कसैले कुचिने काम गर्छ भने त्यो हामीलाई स्वीकार्य छैन। हाँ, अहिले भर्खरै सर्वोच्च अदालतले जुन हिसाबले फैसला गरेको छ यो लामो समयदेखि गलत बाटोमा गइदिरहेको देशलाई लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याउने काम गरेको छ। यो प्रतिसेवालाई फेरि विघटन गर्ने कसैले पनि दुस्साहस नगरोस्। फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भने ठानेर जाल झेल षड्यन्त्र कसैले नगरोस्। जे गर्नु छ पारदर्शी तरिकाले हुनेछ।
नेता नेपालले कोरोना नियन्त्रणका सन्दर्भमा घोषणा मात्र नभई घोषणाको कार्यान्वयनमा जोड़ दिन सरकारलाई आग्रह गर्नुभयो। पूर्व प्रधानमन्त्री नेपालले दार्चुलामा तुइन घटनाको सत्य तथ्य छानबिनका लागि समिति गठन गरी अनुसन्धानको व्यवस्था गर्न सरकारलाई सुझाव पनि दिनुभयो। एकताका लागि थप पहल गर्न नेकपा एमाले स्थायी कमिटिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। विघटित एकता कार्यदल बैठकको आग्रह पछि भोलि दिनको 3 बजे बस्ने गरी आजको स्थायी कमिटी बैठक स्थगित भएको एमाले संसदीय दलका उपनेता सुभाष नेमाङले जानकारी दिनुभयो। कार्यदलको बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित भएको उपनेता नेमाङले बताउनुभयो। त्यसअघि आज सिंहदरबारमा बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनु पर्नेमा जोड़ दिनुभएको थियो। नेपालमा आज थप 3,106 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 9,283 नमूनाको पीसीआर परीक्षणबाट 2,280 जना तथा 4,265 नमूनाको एन्टीजेन परीक्षणबाट 826 जनामा संक्रमण पुष्टि भएको हो। आज काठमाण्डुमा 517 जना, ललितपुरमा 164 जना तथा भक्तपुरमा 94 जना गरी काठमाण्डु उपत्यकामा 775 जनामा कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्। यस्तै कोरोनाका कारण आज थप 23 जनाको मृत्यु भएपछि हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 9,857 पुगेको छ। यसै गरी आज 1,916 जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 94.1% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले आगामी असोज मसान्तसम्म कोरोना भाइरस संक्रमण विरूद्धको करिब 1,84,00,000 मात्रा खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज मसान्तसम्म चीन, जापान र भारतबाट ती खोपहरू ल्याउने जनाएको छ। कोभ्याक्स मार्फत 12 वर्ष माथिका बाल बालिकाका लागि 1,50,00,000 मात्रा खोप ल्याउने गृह कार्य पनि अगाडि बढ़ेको मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कोभ्याक्सबाट निशुल्क 20% जनसंख्याको लागि प्राप्त हुने 1,13,00,000 मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत्र मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कमा पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको फोर जी आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको फोर जी
नेपाल टेलिकम राष्ट्रको सञ्चार
विज्ञापन पछि अब बाँकी समाचार। झापाको बिरता मोड स्थित एक होटलबाट कोरोना विरूद्धको खोप सहित नगरपालिकाका कोविड स्रोत व्यक्ति ओम बहादुर खड्का पक्राउ परेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। झापाका प्रमुख जिल्लाधिकारी श्रवण कुमार तिमिल सिन्हाको अध्यक्षतामा आज बसेको जिल्ला कोविड खोप व्यवस्थापन समितिको बैठकले सहायक प्रमुख जिल्लाधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। राष्ट्रिय गौरवको मध्य पहाड़ी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केही खण्ड बाहेक पर्वतको 24 किलोमिटर सड़कको निर्माण सकिएको सो लोकमार्गको विस्तारपछि विकासका ढोका खोल्ने भन्दै स्थानीयहरू खुशी भएका छन्। पर्वतबाट रोशन तिवारीको रिपोर्ट।
पर्वतको कुसुमा बजार र पातेचौर बजारमा चार लेन र अन्य भागमा दुई लेनको फराकिलो सड़क विस्तार भइरहेको छ। मालढुङ्गादेखि नयाँ पुलसम्म, डिमुवादेखि दोविल्लासम्म र चुवा क्षेत्र तथा छमर्के लगायतका ठाउँमा कालो पत्रको काम सम्पन्न भइसकेको छ। साँगुरो र ठाउँ ठाउँमा भत्किएको सड़क स्तर उन्नति भएपछि सवारी सञ्चालनमा अहिले धेरै सहज भएको सवारी चालक वसन्त बास्तुलाले बताउनुभयो।
विगतमा भन्दा अहिले धेरै सुधार भएछ। अब पहिला चाहिँ तीन चार घण्टा पाँच लाग्थ्यो बाटो, होइन खाल्टागोटी थियो, साउरो थियो, दुर्घटना बढी हुने सम्भावना थियो, घुम्टीहरू साउरा, बाटोको धेरै सुधार छ।
पोखरा बागलुङ राजमार्गको 60 किलोमिटर नै नयाँ स्वरूपमा रूपान्तरण भइरहेको छ। पर्वतमा भने 24 किलोमिटर खण्ड फराकिलो बनाएर कालो पत्र हुनेछ। मध्यपाड़ी लोकमार्ग विस्तारले विकासको ढोका खुल्ने उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीको दावी छ।
जुन मध्यपाड़ी राजमार्ग पोखरा बागलुङ खण्ड, यसले यातायातको सहज र दीर्घकालीन पहुँच हुनाले औद्योगिकरणमा अगाडि बढ्न सक्छ। कालीगण्डकी करिडोर र मध्यपाड़ी लोकमार्ग दुवै पर्वतबाट जाने हुनाले विशेष गरी यहाँ ठूला ठूला उद्योगहरू स्थापना गर्ने र आयात निर्यातको ट्रेडको पनि हब बनाउनको लागि पर्वतलाई सहज हुनेछ।
भूकम्प, नाकाबन्दी, कोरोना महामारीदेखि बर्खामा बाढ़ी पहिरोको चपेटामा परेर पटक पटक म्याद थप्दै निर्माणको काम अगाडि बढ़ाइएको छ। सबै समस्याका बावजुद पनि अबको दुई महिनाभित्र पर्वत खण्डको सबै काम सक्ने मध्यपाड़ी लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीले बताउनुभयो।
घाम नलाग्ने राम्ररी त्यति मिल सुक्न पर्ने हुन्छ। अब यी कुराहरू भएन भने चाहिँ अब एक आध महिना टन्किन सक्ला, होइन भने चाहिँ उहाँहरूले समयभित्रै सक्नुहुन्छ भन्ने हामीले आशा गरेका छौँ।
मध्यपाड़ी लोकमार्ग पाँच थरको चियो भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म विस्तारको काम भइरहेको छ। पहाड़ै पहाड छिचोलेर निर्माणको काम भइरहेको मध्य पहाड़ी लोकमार्गलाई पहाड़ी जिल्लाहरूको आर्थिक तथा सामाजिक विकाससँगै औद्योगिक विकासको मेरुदण्डका रूपमा हेरिएको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
तनहुको रिसिङ गाउँपालिका एकमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको सर्च ट्याङ्क जाने पहुँच सुरंग पूरा भएको छ। आयोजनाको प्याकेज दुई अन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरंग खन्ने काम सकिएको हो। सिनो हाइड्रो कम्पनीले 437.1 मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो। प्याकेज टू अन्तर्गत सात भागमा एकैचोटि काम भइरहेको छ। यो प्याकेज अन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत गृह खन्ने कार्यका अतिरिक्त सर्च ट्याङ्क मार्फत पहुँच सुरुङ सकिएको हो। राष्ट्रिय युवा परिषदले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ। खाद्य प्रणालीमा रूपान्तरण, मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवपरिवर्तन भन्ने मूल नाराका साथ दिवस मनाउन लागि हो। दिवसलाई सफल पार्न युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा 1001 सदस्यीय मूल समारोह समिति र परिषदका उपाध्यक्ष माधव प्रसाद ढुंगेलको अध्यक्षतामा सचिवालय समारोह गठन गरेको छ। परिषदले युवाको नेतृत्व विकासका लागि दिवसका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। दिवस यही सावन 28 गते मनाइँदैछ। भारतका विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ। विश्व सेवा विस्तार संस्थाले भारतको कोलकाता स्थित नेपाली महावाणिज्य दूतावास संघको सहकारीमा उद्धार गरेका पाँचजना मध्ये चारजना मेची नगर नगरपालिका र एकजना दमकको रहेको जनाइएको छ। हिजो उद्धार गरिएका ती बालकहरू 14 देखि 16 वर्ष उमेर समूहका रहेका र उनीहरूलाई हिजै परिवारको जिम्मा लगाइएको संस्थाका संयोजक कुमार बस्नेतले बताउनुभयो। कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त जुम्ला विमानस्थलको स्तर वृद्धि हुन नसक्दा उडानमा समस्या भइरहेको छ। धावन मार्गमा जोखिम मोलेरै हाल दैनिक 3 देखि 5 उडान भइरहेका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्ला विमानस्थल स्तर वृद्धि नहुँदा जोखिम मोलेरै उडान भइरहेका छन्। धावन मार्ग साँगुरो भएकै कारण 2075 साल जेठ 26 गते तारा एयरको जहाज दुर्घटना भएको थियो। कर्णालीकै व्यस्त र यात्रुको पनि धेरै चाप हुने जोखिमपूर्ण जुम्ला विमानस्थलको स्तर वृद्धिमा नागरिक उड्डयन प्राधिकरणको ध्यान जान जरूरी छ। जिल्ला समन्वय समिति जुम्लाका उप प्रमुख कारमा बुढा:
यो विमानस्थलको स्तर उन्नतिका लागि नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले गत वर्ष डिपिआर गरेको थियो, तर त्यो डिपिआर अहिलेसम्म बाहिर ल्याइसकेको अवस्था छैन। तर नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म यसको प्रति उनीहरू ध्यान आकर्षण नगरेकोले गर्दा उहाँहरूको ध्यान आकर्षण गराउन जरुरी देखिन्छ।
जुम्लामा हवाई यात्रुको चापलाई मध्यनजर गर्दा ठूला जहाज ल्याउन विमानस्थलको स्तर वृद्धि गर्न आवश्यक रहेको बताउँदै जुम्ला विमानस्थलका प्रमुख प्रकाश शर्मा:
दैनिक 3 देखि 5 फ्लाइट चाहिँ नियमित भइरहेछ। अहिलेसम्मको डाटा हेर्दा फेरि यहाँको प्यासेन्जरको चाप चाहिँ अहिलेसम्म जस्तो घटेको छैन, सहज हिसाबले चाहिँ टिकट नपाइरहेको अवस्था चाहिँ हो। यात्रुको चापलाई हेर्दा यो विमानस्थललाई राम्रो बनाउन सकियो भने चर्छ जस्तो
धेरै पटक पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको टोली जुम्ला आउँदा विमानस्थल स्तर वृद्धि गर्ने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन। करिब 30 वर्ष लामो ट्विनेटर जहाज उडानको अनुभव गर्नुभएका विज्ञ पाइलट प्रभाकर घिमिरेले फराकिलो विमानस्थल र जति सक्दो लामो धावन मार्ग भयो उति नै ढुक्कका साथ सुरक्षित उडान गर्न सकिने बताउनुभयो। वर्षौं पहिलेदेखि स्तर वृद्धि गर्ने भनिएको जुम्ला विमानस्थल हालसम्म पनि नहुनुमा सरकारवालाकै कमजोरी देखिन्छ। कर्णालीकै व्यस्त र यात्रुको पनि बढी चाप हुने जुम्ला विमानस्थलको स्तर वृद्धिमा तीनै तहका सरकारले चासो दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा सेनाको स्वामित्वमा रहेका 3 मुख्य शहरमाथि तालिबान विद्रोही समूहले नियन्त्रण कायम गर्न खोजेपछि दुई पक्षबीच भीषण संघर्ष शुरू भएको छ। अफगानिस्तानको पश्चिम र दक्षिण क्षेत्रमा रहेको हेरात, लश्करगाह र कान्दहारमा तालिबान विद्रोहीले कब्जा जमाउन खोजेपछि भिडन्त शुरू भएको हो। आगामी सेप्टेम्बर सम्ममा अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणा भएसँगै विभिन्न शहरहरूमा तालिबानले आफ्नो नियन्त्रण कायम गरिसकेको छ। मुख्य शहरमा दुई पक्षबीच चर्को संघर्ष शुरू भएपछि त्यस स्थानमा मानवीय संकट देखा पर्ने डर भएको विश्लेषकहरू बताउँछन्। अरब सागरमा दुईजनाको ज्यान जाने गरी पेट्रोल ट्याङ्करमा भएको आक्रमण इरानले गरेको इजरायलले आरोप लगाएको छ। इजरायली जहाज कम्पनीसँग आबद्ध सो बेलायती पेट्रोल ट्याङ्करमा एकजना बेलायती र रोमानियाका चालक रहेको र उनीहरूको आक्रमणका क्रममा मृत्यु भएको थियो। जहाज कम्पनीले घटनाका बारेमा खास के भएको हो पत्ता लगाउन अनुसन्धान गरिरहेका बेला इजरायली विदेश मन्त्रीले सीधै इरानलाई दोष लगाउनु भएको छ। इरानले त्यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन। अस्ट्रेलियाको राष्ट्रिय संग्रहालयले भारतबाट चोरी भएर प्राप्त भएको आशंका गरिएका 14 कलाकृतिहरूलाई भारत फिर्ता पठाउने भएको छ। ती कलाकृति मध्ये भारतीय व्यापारी सुभाष कपूरले बेचेका केही कलाकृति पनि परेको बताइएको छ। भारतमा मुद्दा खेपिरहेका कपूरले मूर्ति चोरी निकासीमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। फिर्ता हुने कलाकृतिहरूमा 12 शताब्दीका कोला वंशको पालाका सामानहरू, $50,00,000 बिक्री भएको तामाको भगवान शिवको मूर्ति पनि रहेका छन्। चीनले सानो मरम्मत कार्यका कारण मुलुकको एक आणविक केन्द्र बन्द गरेको छ। ग्वांगह्वांग प्रान्तको ताइवान आणविक स्थानमा एउटा इन्धन रडमा मरम्मत गर्नु परेपछि आणविक रिएक्टर बन्द गरेको विज्ञप्ति मार्फत जनाइएको छ। विश्वमै चीनमा मात्र रहेको सो खालको आणविक प्रविधि फिनल्याण्ड, फ्रान्स र बेलायतमा पनि बनाइने योजना रहेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
कर्णाली प्रदेशमा यस वर्ष साउन 15 सम्ममा 70% धान रोपाई सम्पन्न भएको छ। गत वर्ष यो अवधिमा प्रदेशमा 98% रोपाई भएको थियो। सो प्रदेशमा 70% रोपाई हुँदा 38,385 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। कृषि विभागका उप महानिर्देशक जानुका पण्डितले नेपालमा साउन महिनाभर रोपाई हुने भएकोले मसान्तसम्म देशभर 97% भन्दा माथि रोपाई हुने अनुमान गरिएको जानकारी दिनुभयो। यस वर्ष साउन 15 सम्ममा कर्णाली प्रदेशपछि सुदूरपश्चिममा 99%, लुम्बिनीमा 97%, बागमतीमा 96%, प्रदेश दुईमा 92% र प्रदेश एकमा 90% क्षेत्रफलमा रोपाई भइसकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले धान खेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ। झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्षमा झण्डै 90% वित्तीय प्रगति हासिल गरेको छ। कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढ़ाउने र किसानलाई समुचित प्रतिफल दिलाउने उद्देश्यले संघीय सरकार मार्फत सञ्चालन भइरहेको सो परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई झापाले गत आर्थिक वर्षमा विभिन्न कृषि कार्यक्रमका लागि 5,68,78,000 रूपियाँ खर्च गरेको कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले जानकारी दिनुभयो। झापामा परियोजना मार्फत कसन कवला गाउँपालिकाका 7 वडा समेट्ने गरी 4,100 हेक्टरमा धान सुपर जोन, भद्रपुरका 4 वडा र अरू सबै पालिकाहरूमा 200 हेक्टरको धान सुपर जोन क्लस्टर, 788 हेक्टरमा सुपारी जोन, 500 हेक्टरमा मकै जोन र 255 हेक्टरमा रबर जोन कार्यक्रम सञ्चालनमा रहेको छ। यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से 2.5% वृद्धि भएको छ। गत साता 3,004.31 बिन्दुमा बन्द भएको नेप्से यो साता 2.5% अर्थात 75.52 अङ्कले बढेर 3,079.83 बिन्दुमा पुगेको छ। यो साता नेप्सेले नयाँ अल टाइम हाई रेकर्ड निर्माण गरेको छ। यो साताको बुधबार नेप्सेले नयाँ अल टाइम हाई रेकर्ड निर्माण गरेको हो। त्यस दिन नेप्से 3,094.95 बिन्दुमा पुगेर नयाँ अल टाइम हाई रेकर्ड निर्माण भएको थियो। यो साताको अन्तिम कारोबार दिन भने नेप्सेमा सामान्य करेक्सन भई परिसूचक 3,079.83 बिन्दुमा झरेको छ। नेप्सेसँगै यो साता कारोबार रकम पनि वृद्धि भएको छ। यो साता 67.74 करोड़ बराबरको 16.75 करोड़ कित्ता शेयर किनबेच भएको छ। गत साता 41.79 अर्ब रूपियाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता 1.05 अर्ब रूपियाँले बढेर 42.84 अर्ब रूपियाँ पुगेको छ। घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा 124% बढी राजस्व संकलन गरेको जनाएको छ। आर्थिक वर्ष 2076-77 को तुलनामा गत आर्थिक वर्षमा 124% बढी राजस्व संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिनुभयो। कार्यालयले गत आर्थिक वर्षमा व्यवसाय रजिस्ट्रेशन अन्य सेवा शुल्क बाबत जम्मा 5,03,08,000 रूपियाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख दाहालले जानकारी दिनुभयो।
आर्थिक समाचारपछि अब खेल समाचार गिरिसा उपाध्यायबाट।
नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक र पदाधिकारी बीचको विवाद छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ। वरिष्ठ उपाध्यक्षसँग विवाद भएको भन्दै प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामाको घोषणा गरेपछि एन्फाको बैठकमा सो एजेण्डामाथि छलफल भएको हो। एन्फाको शुक्रबार बसेको आकस्मिक बैठकले प्रशिक्षक र वरिष्ठ उपाध्यक्ष बीचको विवाद छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले बताउनुभयो। एक साता अघि राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्ला अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज कुमार नेमवाङका कारण आफूले राजीनामा गर्न लागेको भनी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको थियो। प्रशिक्षक अलमुताइरीले विवादको दुई दिनपछि एन्फा सचिवालयमा घटनाबारे छानबिन गर्न निवेदन दिनुभएको थियो। शनिबारको बैठकमा सो निवेदनमाथि छलफलको क्रममा मन्त्रालयलाई छानबिन गर्न आग्रह गर्ने निर्णय गरिएको वक्ता राईले बताउनुभयो। टोकियो ओलम्पिक 2020 जापानमा जारी छ। जारी टोकियो ओलम्पिकमा पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहेको छ। अमेरिका 16 स्वर्ण, 17 रजत र 16 कांस्य पदक सहित 46 पदक प्राप्त गरी आफूलाई पदक तालिकामा शीर्ष स्थानमा राख्न सफल भएको छ। जापान र अमेरिकालाई उछिन्दै चीन 16 पदक प्राप्त गर्ने देशहरूमा पहिलो स्थानमा रहन सफल भएको छ। चीनले 8 दिनको खेल सकिदासम्म सम्म 21 स्वर्ण पदक हासिल गरेको छ भने 12 रजत र 12 काँस्य सहित 45 पदक प्राप्त गर्दै पदक तालिकामा दोस्रो स्थानमा रहन सफल भएको छ। आयोजक जापान 17 स्वर्ण 5 रजत र 8 काँस्य पदक सहित 30 पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ भने त्यस्तै 11 स्वर्ण 15 रजत र 11 काँस्य पदक सहित 37 पदक प्राप्त गर्दै रूस ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ।
अब मौसम। हाल देशमा मनसूनी वायुको प्रभाव रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.9 डिग्री सेल्सियस, वर्षा 5.8 मिलीमिटर। काठमाण्डुको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.1 डिग्री सेल्सियस, वर्षा 9.1 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.8 डिग्री सेल्सियस, वर्षा 11.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस, वर्षा 1.8 मिलीमिटर। र दिपायलको अधिकतम तापक्रम 35.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन। योग्यता, क्षमता र विज्ञताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न 5 विद्यार्थी संगठनको प्रधानमन्त्री शेरबहादुर देउवासँग माग। नेपालमा आज थप 3106 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 23 जनाको मृत्यु, 1916 जना संक्रमण मुक्त। र अफगानिस्तानमा तालिबान विद्रोही समूहले 3 मुख्य शहर नियन्त्रणमा लिने कोशिश गरेपछि सेना तालिबान बीच झडप। यसका साथै साँझ 7 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।